हजुर स्पेस खुलामा सबैजनालाई जय श्री जयमसी तपाईँहरूलाई साप्ताहिक सेवामा स्वागत छ। हामी यो सेवा सुरु गर्दैछौँ। हामी सुरुको प्रार्थना गरेर यो सेवालाई हामी सुरु गर्छौँ। स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुहुने महान परमेश्वर पिता, तपाईँलाई धन्यवाद दिन्छौँ किनभने तपाईँले नै हामीलाई सृष्टि गर्नुभयो। यो संसार थ्रु तपाईँले सृष्टि गर्नुभयो, त्यसपछि हामी मानव जातिलाई पनि हामीले तपाईँलाई धेरै धन्यवाद गर्छौँ। हामीलाई सुविधाहरूमा सहायता गर्नुभएकोमा अनि यो समय दिनुभएकोमा हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामी यो समयमा हामी जे जति कुराहरू गर्दैछौँ समय अघि गरी सबै कुरामा तपाईँको नियन्त्रण यस ठाउँमा हामीमा राखिदिनुहोस् भन्ने प्रार्थना गर्छौँ। धन्यवाद सबै कुरा तपाईँको सम्राज्यले आशिष हामी माग्छौँ यसो प्रभुको पवित्र हुन्छ। हुन्छ, हामी एउटा भजन गर्नुछ यसो कस्तो
गन्दै लोकति भेद आशीष गण सको पढ्ने छु प्रभुले तिमीलाई कति श्री कृष्णको भारी तिमी बोल्छौ लागि बाइबल पढ्दाखेरि तिमी बोल्नेछौ हाम्रा प्रेमी पिताबाट सपाउँछौ आशिष गण गणाए गए आशिष गणाएर छ गने पढ्नेछु प्रभुले तिमीलाई कति दिनु सम्पत्ति हेर्दा थुप्रै तब सम्झो हाम्रो धन स्वर्गको यस संसारको धनले शान्ति मिल्दैन तर यीशु राख्छन् जहाँ तिर्छ आशिष गण आशिष गणेर चराने आशिष गण पढ्नेछु प्रभुले तिमीलाई कति दिनु दिन दिन लडाई हुन्छ सदा संसारमा सैतान जित खोज्छ हामीलाई सदा यसु छेउमा बस्दा शान्ति दिनेछ स्वर्ग नपुगेसम्म आशिष गर्दै आशिष आशिष गणेर चराने आशिष गण छक्क पढ्नेछु प्रभुले तिमीलाई कति दिनु
दैनिक स्वर्गीय मन्ना अप्रेल 25 बिना विश्वास उहाँलाई खुसी पार्नु असम्भव छ किनकि परमेश्वरका आउनेले उहाँ हुनुहुन्छ र उहाँलाई यत्नसित खोज्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भन्ने विश्वास गर्नुपर्दछ। हिब्रु 11:6 अनि यस पदको व्याख्या यस प्रकारको रहेको छ, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस् भन्ने वचन ख्रिस्टियन हिँडाइ र अनुभवको सुरुदेखि अन्त्यसम्म उहाँको चेलाहरू भएका सबैसँग व्यवहार गर्ने प्रभुको तरिका जस्तो देखिन्छ। जब उहाँले हामीलाई ध्यान दिनु नभएको जस्तो देखिन्छ, जब हाम्रो आत्मिक र सांसारिक मामिलाहरूमा कुराहरू हाम्रो लागि समृद्ध हुँदै गएको जस्तो देखिन्छ, र जब वेगहरू र शक्तिहरू सबै हाम्रो विरुद्धमा भएको जस्तो देखिँदा पनि विश्वास उत्तिकै बलियो हुन्छ। संसारमाथि जय प्राप्त गर्ने विजय भनेको त्यो विश्वास हो जसले सबै परिस्थितिहरूमा प्रभुको भलाइ र विश्वासयोग्यतामा पूर्ण भरोसाका साथ उहाँलाई हेर्न सक्षम हुन्छ र उहाँको प्रतिज्ञा अनुसार अन्तत सबै कुराहरू मिलेर हाम्रो लागि भलाइ नै उत्पन्न गर्दछ, किनभने हामी उहाँका जनहरू हौ। आमेन।
अब हामी अध्ययनतर्फ जानेछौँ। यो अध्ययनतर्फ जानुभन्दा अगाडि हामी अध्ययनको निम्ति हामी प्रार्थना गरेर अध्ययनलाई अगाडि बढाउँछौँ। हाम्रो महापुरुष परमेश्वर पिता, हामी तपाईँलाई फेरि पनि धन्यवाद दिन्छौँ यो समय साँच्चै तपाईँको यो रहस्यमय वचनहरूको चाहिँ अध्ययन गर्दैछौँ। त्यो अध्ययनमा तपाईँ परमेश्वरको ज्ञान वृद्धि र तपाईँको सहशक्तिहरू हामी प्रत्येकलाई दिनुहोस्, ताकि प्रभु हामीले तपाईँको त्यो वचनलाई हामी बुझ्न सकौँ भन्ने प्रार्थना गर्छौँ। साथसाथै तपाईँ आशिषा पनि म तपाईँको चरण राख्छु, उहाँले बुझाउनु बुझ्नलाई तपाईँले जुन वचन त्यो दिनुभएको छ त्यो चाहिँ सही रूपमा अब सही तरिकामा हामी बुझ्न सकौँ भन्ने प्रार्थना गर्छौँ। धन्यवाद। सबै कुरा सम्बन्धै आशिषहरू माग्छौँ यीशुको पवित्र नाममा। धन्यवाद। हुन्छ, यो समय म ब्रदर आशिषलाई दिन्छु, हामी अध्ययनतर्फ जानेछ।
हुन्छ ब्रदर अमरलाई धन्यवाद सबैजनालाई। जय मसीह। गत हप्तादेखि हामीले प्याराबल स्टडी गर्दैछौँ। आज हामी गत हप्तादेखि हामीले दुईटा प्याराबल कम्पेयर गरेको थियौँ, दाजेको थियौँ होइन, अनि त्यो दुईटा प्याराबल चाहिँ फरक फरक हो भनेर हेरेको थियौँ। हामीले कुन प्याराबल हेरेको थियौँ त गत हप्ता, कुन दृष्टान्त हेरेको थियौँ, दुईटा दृष्टान्तहरू अमर ब्रदर? हामीले गत हप्ता दुईटा दृष्टान्तहरू उस्तै उस्तै ठानिएको दुईटा दृष्टान्तहरूलाई दाँझेका छौँ। कुन दृष्टान्त हेरेको छौँ त हामीले? कुन कुन पुस्तकमा छ त त्यो हराएको भेडा? ल एनिवे, अब तपाईँहरूले पछि फेरि गएर एकचोटि हेर्नुभयो, अडियोहरू सुन्नुभयो भने हामी विश्वास गर्छौँ है, एकचोटि सुनेर मात्रै हुँदैन, त्यसलाई बारम्बार तपाईँहरूले चाहिँ खाली समयहरूमा अडियोहरू सुन्ने, रेकर्डिङहरू सुन्ने गर्नु होला है त, अनि बुझ्दै गइन्छ। आज हामी त्यसरी नै दुईवटा दृष्टान्तलाई दाँच्छौँ, जुन दुईवटा दृष्टान्त चाहिँ उस्तै उस्तै लागे तापनि फरक फरक हुन्। ती दुईवटा दृष्टान्त चाहिँ एउटा चाहिँ मत्ती 25:14 30 पदसम्म छ, त्यसलाई तोडाहरूको दृष्टान्त भनिन्छ, इङ्ग्लिसमा यसलाई प्याराबल अफ ट्यालेन्ट्स भनिन्छ। तपाईँले त्यो टिपोट गर्नु होला बाइबलमा, यसलाई चाहिँ प्याराबल अफ के भनिन्छ? हजुर, ट्यालेन्ट्स भनिन्छ भने अर्को चाहिँ लुकाको पुस्तकमा छ, लुका 19:11-27 छ, यसलाई चाहिँ नेपालीमा असर्फीहरूको दृष्टान्त, 10 असर्फीको दृष्टान्त भनिएछ, यसलाई इङ्ग्लिसमा चाहिँ प्याराबल अफ पाउन्ड भनिन्छ है, यसलाई प्याराबल अफ के भनिन्छ? तपाईँले यो नाम चाहिँ ख्याल गर्नु है, विशेष गरी प्याराबलको नामै ख्याल गर्नु। नेपालीमा चाहिँ तोडाहरूको दृष्टान्त, त्यसलाई इङ्ग्लिसमा प्याराबल अफ ट्यालेन्ट, अनि लुकाको पुस्तकमा भएको चाहिँ 10 असर्फीको दृष्टान्त, त्यसलाई चाहिँ प्याराबल अफ पाउन्ड्स भनिन्छ। नाम याद गर्नु। अब यो दृष्टान्तहरूमा हेर्ने हो भने नि यो दृष्टान्त चाहिँ हेर्दाखेरि समग्रमा सर्फेसियल्ली चाहिँ उस्तै उस्तै लाग्न सक्छ, किन भन्दाखेरि दुइटै दृष्टान्तमा एउटा नोबलम्यान एकजना मानिसको कुरा गरिएको छ। जस्तै हामी हेरौँ लुका 25:14, कसैले पढिदिनु लुका 25, के अरे मत्ती 25:14 हो त गोपाल?
जसले आफ्ना दासहरूलाई बोलाए र आफ्नो सम्पत्ति तिनीहरूलाई जिम्मा दिए।
यहाँ एउटा एकजना मानिस यात्रा गरिरहेको छन् होइन, लुका 15 पनि उस्तै छ। जस्तै लुका एकछिन सरी लुका 16 अध्याय, लुका 19 अध्याय, सरी लुका 19:12 पढ्दिनु।
यसकारण उहाँले भन्नुभयो, एकजना कुलीन व्यक्ति आफ्ना निम्ति राज्य प्राप्त गरेर फर्कनलाई टाढो देशमा गए।
यहाँ पनि कुनै एउटा कुलीन व्यक्ति मानिस चाहिँ यात्रा गरिरहेको छ। अनि यो बाहेक चाहिँ थप हामी के पाउँछौँ भन्दाखेरि यो दुइटै दृष्टान्तमा नि त्यो मानिसले आफ्ना दासहरूलाई है, अरूहरूलाई होइन दासहरूलाई, जस्तै मत्ती 25:14 पछिल्लो भाग पढिदिनु त, जसले
जसले आफ्ना दासहरूलाई बोलाए र आफ्नो सम्पत्ति तिनीहरूलाई जिम्मा दिए।
बस लुका 19:13 पढिदिनु त।
अनि उनले आफ्ना 10 जना दासहरूलाई बोलाएर तिनीहरूलाई 10 असर दिए र भने, म नाम व्यापार धन्दा गर।
यहाँ पनि कसलाई भनिएछ?
दास
दुइटैमा दासहरूलाई बोलाइएको छ, अरू व्यक्तिहरूलाई होइन है। अनि यो दासहरूलाई चाहिँ जिम्मा दियो, केही कुराहरू दियो, उनीहरूले गएर व्यापार गरे, अनि त्यो व्यापार अनुसार उनीहरूले बढाएको चिजको लेखा चाहिँ त्यो मानिसले लिएका छन्। हामी दुइटै दृष्टान्तमा यो पाउँछौँ। तर दुइटै दृष्टान्तमा हेर्ने हो भने केही फरकहरू पनि छ है, फरकहरू पनि छ। जस्तै मत्ती 25:15 पढ्नु त।
अनि तिनले एकजनालाई 5 तोडा, अर्कोलाई 2 तोडा र अर्कोलाई 1 तोडा दिए। हरेकलाई त्यसकै योग्यता अनुसार दिए। अनि तुरन्तै तिनी यात्रामा हिँडिहाले।
यहाँ चाहिँ कति कति तोडा दियो?
दुई तोडा ए 5 तोडा, 2 तोडा र 1 तोडा।
यहाँ चाहिँ फरक फरक छ। तर लुक्काको पुस्तकमा हेर्ने हो भने लुक्का 19:13 पढ्नु त।
अनि उनले आफ्ना 10 जना दासहरूलाई बोलाएर तिनीहरूलाई 10 असर्फी दिए र तिनीहरूलाई भने, म नाम व्यापार धन्दा गर।
खानी पानी हो
फोहोर हालिदिए।
यहाँ चाहिँ कति दिएको छ? यहाँ चाहिँ कसैले 5, कसैलाई 10, कसैलाई 1 भनेर दिएन, तर यहाँ चाहिँ 10 सबैलाई बराबर दिएको छ। एउटा यो फरक छ। अर्को हेर्ने हो भने जस्तै 5 तोडा पाउनेले 10 तोडा कमायो होइन, अरू थप कमायो, अनि त्यसपछि 2 तोडा पाउनेले के अरे एकैछिन है 5 तोडा पाउनेले अरू थप 5 कमायो, 2 तोडा पाउनेले अरू 2 थप कमायो, अनि 1 तोडा पाउनेले कमाएन। त्यो थप त्यसरी कमाएकोहरूलाई जुन एउटा चाहिँ रिवार्ड इनाम छ नि, इनाम चाहिँ यस्तो छ है। जस्तै मत्ती 25:21 पद पढ्नु त।
त्यसका मालिकले त्यसलाई भने, स्याबास असल र विश्वास योग्य दास, तिमी थोरै कुराहरूमा विश्वास योग्य रह, म तिमीलाई धेरै कुरा कुराहरूमाथि अधिकारी बनाउनेछु। आफ्नो प्रभुको आनन्दभित्र प्रवेश गर।
यहाँ चाहिँ प्रभुको आनन्दभित्र प्रवेश गर भनिएछ, तर लुकाको पुस्तकमा हेर्ने हो भने नि लुकाको पुस्तकमा चाहिँ फरक इनाम छ। जस्तै लुका 19:17 पढ्नु त।
अनि उनले त्यस्ता भने, स्याबा असल दास, तिमी एकदम थोरैमा विश्वासयोग्य भएका हुनाले अब 10 वटा सहरमाथि अधिकारी हौ।
यहाँ चाहिँ अधिकार 10 वटा सहर माथि अधिकारी हो भन्यो, तर मत्ती 25 चाहिँ प्रभुको आनन्दभित्र प्रवेश गर भन्यो। इनाम पनि फरक छ है। अर्को कुरा के फरक छ भन्दा, जस्तै लुकाको पुस्तकमा चाहिँ शत्रुहरूको कुरा गरिएछ भने मत्तीको पुस्तकमा त्यस्तो शत्रुहरूलाई यो गर त्यो गर भनिएको छैन। जस्तै लुका उन्नाइसको 26-27 पद पढ्नु त। यहाँ चाहिँ शत्रुहरूको पनि कुरा गरियो, जबकि मत्तीको पुस्तकमा शत्रुहरूको कुरा गरिएको छैन। यस कारणले पनि हामीले के बुझ्छौँ भन्दाखेरि, के बुझ्नु पर्छ भन्दा, यो दुईटा दृष्टान्तहरू फरक फरक हुन्। अब यो दुईटा दृष्टान्तलाई बाँझ्नुभन्दा पहिला हामी लुका 19 अध्यायको दृष्टान्त 10 अशर्फीको दृष्टान्तलाई सरसर्ती हेर्छौँ। यो 10 अशर्फीको दृष्टान्तलाई इङ्ग्लिसमा के भनिन्छ अरे? प्याराबल अफ पाउन्ड्स। अब यो प्याराबल अफ पाउन्ड्सको पृष्ठभूमि चाहिँ के हो भन्दा, लुका 19:11 यसरी लेखिएछ, पढिदिनु त। लुका 19:11 के सम्झेका थिए, कसले सम्झेका थिए? हजुर, के सम्झेका थिए, कसले सम्झेका थिए? पहिला त के सम्झेका थिए, कसले सम्झेका थिए भन्नु त। हजुर, चेलाहरूले के सम्झेका थिए? परमेश्वरको राज्य चाहिँ नजिकै छ भनेर। किन त्यस्तो नजिकै छ भनेर सम्झे? हजुर, किन भन्नुभयो? यसु क्रिस्ट सँगसँगै नजिकै यरुसलेममा आइसकेपछि उनीहरूले सम्झे कि अब परमेश्वरको राज्य नजिकै छ। यो कारणले गर्दा यसु क्रिस्टले तिनीहरूलाई त्यो त्यो बेलामा के सिधै भन्नुभयो होइन, तर दृष्टान्तमा यसरी भन्नुभयो। किन भन्दा, तिनीहरूले राज्य तुरुन्तै प्रकट हुने चाहिँ मनसाय बनाएका थिए। त्यो मनसायलाई चिर्नको निम्ति उहाँले प्याराबल यो दृष्टान्तको सुरुमै भन्नुभएको छ क्या। जस्तै 12 पद पढ्नु त। यहाँ यो दृष्टान्त 13-12 पद पनि उहाँले के भन्नुभयो भन्दा, आफ्नो राज्य प्राप्त गर्न राज्य प्राप्त गरेर फर्कनलाई टाढा देशमा गए। भन्नुको अर्थ त राज्य प्राप्त गर्नै बाँकी छ क्या। त्यहाँ राज्य प्राप्त पहिला गर्नै बाँकी छ त्यो एउटा व्यक्तिले। त्यो राज्य प्राप्त गर्न कोही व्यक्ति बल्ल टाढा देशमा गइरहेको छ, अनि त्यसपछि त्यो टाढा देशमा गएर उहाँले नै राज्य प्राप्त गरेर फर्किसकेपछि मात्रै दासहरूलाई अब राज्यहरू दिनुहुन्छ। जस्तै 15 पद पढ्नु त। बस एकछिन, जब एकछिन है, यहाँ चाहिँ के भन्यो भन्दा, यस्तो भयो, कस्तो भयो, राज्य प्राप्त गरिसकेपछि मात्रै त्यो एउटा मानिस फर्किए अरे। फर्किसकेपछि बल्ल ती दासहरूलाई जसले उनलाई पैसा दिएका थिए, हरेकलाई लेनदेन गरेर कति कमाएको छ थाहा गर्नलाई आफू कहाँ बोलाइ पठाए, होइन? 15 पदमा त बल्ल राज्य प्राप्त गरेर फर्किसकेपछिको कुरा आएछ, जबकि 12 पदमा उहाँले भन्नुभयो राज्य प्राप्त गर्नलाई नै टाढा देशमा जाँदैछ क्या। हो, चेलाहरूको मन मस्तिष्कमा के थियो भन्दा यस क्रिस्टले भन्नुभएको थियो, होइन, आफ्नो निस्तार भोज अन्तिम चाहिँ प्रभु भोजभन्दा अगाडि तिमीहरू चाहिँ हरेक सिंहासनहरूमा बस्नेछौ अनि इजरायलीहरूको कुलहरूमाथि राज्य गर्नेछौ भन्नुभएको थियो नि, होइन? अनि यो सोचले अब चेलाहरूलाई के भएको छ भन्दाखेरि, अब यसो क्रिस्ट यरुसलेममा आइसक्नु भयो, यति आश्चर्य कामहरू गर्नुभयो, होइन, त्यहाँका मानिसहरूले चाहिँ अब दाउद होसन्ना भनिरहेका छन्, दाउदको पुत्र होसन्ना भनिरहेका छन्, राजा घोषणा गरिरहेका छन् भन्ने त्यो त्यो एउटा चाहिँ सिनेरियोले पनि के देखाउँछ भन्दाखेरि चेलाहरूलाई चाहिँ अब परमेश्वरको राज्य नजिकै आएको छ, अब हामी पनि त्यसरी चाहिँ सिंहासनहरूमा बस्छौँ, इजरायलको कुलहरूमाथि राज्य गर्छौँ भन्ने एउटा मनसाय पलाएको हुनसक्छ। त्यो कारणले गर्दा उहाँले पहिला त आफूले के भन्नुभयो भन्दा, कुनै एकजना मानिस त पहिला राज्य प्राप्त गर्न हिँडिसके, बल्ल हिँड्दैछ, अनि राज्य प्राप्त गरेर आइसकेपछि मात्र उहाँले दासहरूलाई भन्नुहुन्छ कि तिमीहरूले 5 सहरमाथि 10 सहरमाथि राज्य गर। यहाँबाट उहाँले चेलाहरूलाई अप्रत्यक्ष रूपमा के सिकाउनु खोज्नु भएको, के जनाउनु खोज्नु भएको भन्दा, 11मा जस्तो सोचेको चाहिँ उत्तिखेर राज्य आएको छैन है भनेर चेलाहरूलाई भन्न खोज्नु भएको थियो यो प्याराबलबाट, बुझ्नु हुँदैछ है? यो पहिला हामीले पृष्ठभूमि बुझ्नु पर्छ। अब यो पृष्ठभूमि बुझिसकेपछि जस्तै यस कारण उहाँले भन्नुभयो एकजना कुलीन व्यक्ति आफ्नो निम्ति राज्य प्राप्त गरेर फर्कनलाई टाढा देशमा गए। टाढा देशमा किन गएछन्? पहिला राज्य प्राप्त गर्न नै टाढा देशमा गएछन्। यो एकजना कुलीन व्यक्ति अरू कोही नभएर यीशु कृष्णै हुनुहुन्छ है। राज्य प्राप्त गर्न टाढा देशमा, यो टाढा देशमा भन्नुको अर्थ उहाँ चाहिँ अब पिताको सम्मुखमा, पिताको समक्ष स्वर्ग, स्वर्गमा स्वर्गारोहण हुन जाँदै हुनुहुन्छ भन्न जनाउनु खोजे हो, बुझ्नु हुँदैछ? टाढा देशले चाहिँ स्वर्गलाई जनाउँछ, बुझ्नु भइरहेछ? आफ्नो निम्ति राज्य प्राप्त गर्न, यसको अर्थ के हो भन्दाखेरि उहाँलाई जब चाहिँ भनौँ न चेलाहरूसँग सेवकामी हुनुहुन्थ्यो, उहाँलाई त्यति बेला कुनै पनि राज्य अधिकार दिएको थिएन कि, त्यस कारणले त यसो क्रिस्टले भन्नुभएको छ मानिसको पुत्रलाई एउटा टाउको लुकाउने ठाउँ समेत छैन। उहाँले अन्तिम समयहरूमा मात्रै भन्नुभएको छ संसारका सबै राज्यहरू मलाई दिएका छन्। मत्ती अठाइसको अठार
अनि तिनीहरूका आएर यसो तिनीहरूसँग यसो भन्दै बोल्नुभयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ।
कति बेला अधिकार दियो? मत्ती 28मा के भएको छ? शीर्षक पढ्नु त।
परमेश्वरको महान आज्ञा,
मत्ती 28को टाइटल,
परमेश्वरको बौरी उठाएर त्यसको घटना,
प्रभु यसो बौरी उठ्नु भइसकेपछि मात्रै उहाँले भन्नुभएको छ स्वर्ग पृथ्वीमा सारा अधिकार मलाई दिएको छ, हो नि? पुनरुत्थान बौरी उठाइ भइसकेपछि मात्रै उहाँ स्वयंलाई एउटा राज्य अधिकार गर्ने अधिकार दियो कि, एउटा कुनै अधिकार पाउनु भयो कि उहाँले। अब यो कुरालाई बुझेर मत्ती 19मा जब हामीले पढ्छौँ राज्य प्राप्त गर्न गरेर फर्कनलाई टाढा देशमा गए, यसको अर्थ के हुन्छ भन्दाखेरि उहाँ आफैले त्यो समयमा चेलाहरूलाई भन्नु खोज्नु भएको चाहिँ के हो भन्दाखेरि, उहाँ अब केही दिनपछि मर्दै हुनुहुन्छ, त्यसपछि उहाँ पिताको समक्षमा जानुहुन्छ, जब त्यसपछि उहाँले आफूले गर्नुभएको बलिदान ऱ्यान्सम सेक्रिफाइसको त्यो प्राइस जुन छ नि, छुटकाराको मोलको दाम, आफूले गर्नुभएको मानवताको चाहिँ सेक्रिफाइस, त्यो बलिदानलाई जब पिता समक्ष प्रस्तुत गर्नुहुन्छ, तब त्यसपछि उहाँले त्यो बलिदान पिताले स्वीकार गर्नु भइसकेपछि उहाँलाई अधिकार दिने कुरा गरिएको हो क्या है। राज्य भनेको चाहिँ एउटा इन्भेस्टिट्युर अर्थात् भनौँ न एउटा चाहिँ स्वामित्व। जब उहाँले ऱ्यान्सम सेक्रिफाइसै दिनु भएको छैन, उहाँले कसरी मानव जातिमाथि आफ्नो स्वामित्व राख्न सक्नुहुन्छ, पृथ्वीमाथि आफ्नो स्वामित्व राख्न सक्नुहुन्छ र जब उहाँले छुटकाराको मोलै दिनु भएको छैन त, जब उहाँले आदमको लेखीमा कुनै मूल्य नै चुकाउनु भएको छैन त, कुनै मूल्य नचुकाएको चिजमा थोकमा उहाँले कसरी स्वामित्व दावी गर्न सक्नुहुन्छ? बुझ्नुहुँदैछ? बुझ्नुहुँदैछ हजुर? ल फर्कनलाई टाढा देशमा गए है, टाढा देशमा गए। पहिला चाहिँ जानेछ भन्ने एउटा चाहिँ भनौँ न भविष्यको चाहिँ एउटा घटना यसो त्यसले यहाँ इन्कल्केट गर्नु खोज्नुभयो। 13 पदमा चाहिँ अनि उनले आफ्ना दासहरूलाई बोलाएर तिनीहरूलाई 10 असर्की दिए। यो चाहिँ टाढा देशमा गइसकेपछि होइन क्या, टाढा देशमा जानुभन्दा अगाडि नै उहाँले अब के गर्नुभयो, आफ्ना दासहरूलाई के दिनुभयो? एउटा कुरा यहाँ हामीले विशेष गरी यो वाक्यमा चाहिँ के बुझ्नुपर्छ भन्दा, दासहरूलाई है योबाट के बुझिन्छ भन्दाखेरि उहाँ स्वर्गारोहण हुनुभन्दा पहिला नि उहाँले आफ्ना दासहरूलाई मात्रै यहाँ चाहिँ लेखा अथवा ट्रिट गरिराख्नु भएको छ, इन्टरटेन गरिराख्नु भएको छ आफ्ना दासहरूलाई मात्रै, संसारलाई होइन क्या। यहाँ यी दासहरूले कन्सेक्रेटेड मेम्बर्सहरूलाई जनाउँछ जसले आफ्नो सबै थोक प्रभुलाई सुम्पिदिएका छन्। दासहरू उहाँले तपाईँले याद गर्नुभयो भने युन्नाको पुस्तकमा उहाँ आफैले भन्नुभएको छ, म संसारको निम्ति प्रार्थना गर्दिनँ। यो सुसमाचारी युगमा जब उहाँ टाढा देशमा गइसक्नु भएको छ, राज्य प्राप्त गर्नु भएको छ, अनि फिर्ता पनि भइसक्नु भयो इस्वी सम्बत 1874 मा, यो सुसमाचारी युगमा नि उहाँले संसारसँग व्यवहार गर्नुहुन्छ। यहाँ जसरी चाहिँ टाढा देशमा जानुभन्दा पहिल्यै उहाँले दृष्टान्तमा चाहिँ आफ्ना चेलाहरूलाई के अरे दासहरूलाई बोलाएर 10 असर्पी भन्यो नि, यो दासहरूले संसारलाई ओगट्दैन के। बुझ्नुहुँदैछ? अब यो दासहरूले चाहिँ कन्सेक्रेटेड मेम्बरहरूलाई जनाउँछ है, विशेष गरी चेलाहरूलाई जनाउँछ, डिसाइपल्सहरूलाई जनाउँछ। बोलाएर तिनीहरू 10 असर्पी दिए हो। यहाँ हामीले हेर्ने हो भने नि जस्तै मत्तीको पुस्तकमा चाहिँ फरक फरक तोडा दिनुभयो ट्यालेन्ट, यहाँ चाहिँ एउटै पाउन्ड हो के अरे 10 असर्पी हरेकलाई बराबर एक एक पाउन्ड दिनुभएको छ क्या। 10 जनालाई 10 असर्पी भनेको त प्रत्येकलाई एक एक असर्पी हो नि होइन र। अब यो असर्पीले के जनाउँछ होला, तपाईँले आफै एउटा विचार गर्नु त, प्रत्येकलाई बराबर दिएको छ। अब हाम्रो विशेष गरी यो प्रेजेन्ट ट्रुथको अध्ययनमा हामी सबैलाई बराबर के चिज दिएको छ? पक्कै पनि ट्यालेन्ट्स हाम्रो फरक छ होइन, फाइभ ट्यालेन्ट्स ब्रदर पास्टर रसेलसँग फरक ट्यालेन्टहरू थियो, उहाँसँग 5 वटा ट्यालेन्ट थियो, वेल्थ इन्फ्लुएन्स मनी होइन हेल्थ सबै ट्यालेन्ट्सहरू थियो उहाँमा, सबैमा त्यस्तो ट्यालेन्टहरू त हुँदैन नि त, फरक फरक ट्यालेन्ट हुन्छ हामीमा, फरक फरक अपर्च्युनिटीहरू हुन्छ। तर तपाईँहरूले विचार गर्नुहुन्छ सबैलाई यहाँ यो प्याराबलमा चाहिँ 10 जनालाई 10 असर्पी बराबर दिएको छ, यो बराबर के हुन सक्छ? अर्को कुरा नि यो दासहरू भनिएपछि यो दासहरूले एक त संसारलाई पनि जनाउँदैन, अर्को कुरा पापबाट पापको मार्गबाट फर्किएकाहरूलाई पनि जनाउँदैन। हामीले किन कन्सेक्रेटेड मेम्बर्सहरू भनेका छौँ भन्दाखेरि पापबाट फर्किनु चाहिँ पापबाट फर्किनु मात्रै दास हुनु होइन क्या। बुझ्नु हुँदैछ? पापबाट फर्किनु स्वयं त्यति कार्यले दास कोही हुँदैन। दास भनेको चाहिँ के हो अर्थ, दास हामीले दास दासी भन्छौँ नि, दासको अर्थ के हो भन्दाखेरि कसैको अधीन मुनि जुवा मुनि पर्नु, उहाँले जे जे भन्नुहुन्छ त्यो त गर्नु हो दास भन्ने। दासको आफ्नो कुनै विचार सोच अधिकार स्वामित्व हुँदैन के। बुझ्नु हुँदैछ? यही कुरा नि पावलले लेखेका छन्, हामी पापको लेखी मरेर धार्मिकताको निम्ति दास हुन बोलाइएका छौँ हो। गोपाल पढ्दिनु त ए तिमी पढ्दिनु त गोपाल जस्तै कुनै यस्तो दासको बारेमा लेखिएछ गोपालले वचन खोज्दै गर्नुहुँदा पहिलो कोरिन्थी 7:23 पद पढिदिनु सिस्टर पहिलो कोरिन्थी 7:23 दाम तिरेर किनेका हौ हामी कसैबाट दाम तिरेर एउटा चाहिँ दासको रूपमा दासत्वमा बोलाइएका छौँ मानिसहरूको दास नभन पावलले धेरै ठाउँमा लेखेका छन् कि दासत्वको बारेमा गोपालले खोज्दै गर्नुहुँदा गोपाल पाउनुभयो हजुर गोपाल तिमीको शरीरहरूको कमारा दास नभन रोमी रोमी अध्याय 17 पद एकछिन 16-17 पढ्नु त रोमी 6 अध्याय 16-17 16-17
तिमीहरूलाई थाहा छैन जसको वशमा आज्ञा पालन गर्नका निम्ति तिमीहरूले आफूलाई दासलाई सुम्पिदिन्छ, तिमीहरू उसैका दास हो जसको आज्ञा पालना तिमीहरू गर्दछौ कि त मृत्युका निम्ति पापका दास कि त धार्मिकताका निम्ति आज्ञा पालनका दास। तर परमेश्वरलाई धन्यवाद होस्, तिमीहरू पापका दास थियो तापनि तिमीहरूले हृदयबाट चाहिँ शिक्षाको त्यो रूप पालना गरेका छौ जसको जसको जिम्मामा तिमीहरू सुम्पिएका छौ।
22 पद
तर अब म पापबाट स्वतन्त्र पारिएपछि र परमेश्वरका दासहरू भएपछि तिमीहरूले पवित्रताका निम्ति आफ्ना फल फलाउँछौ अनि अन्त चाहिँ अनन्त जीवन हो।
यहाँ परमेश्वरका दासहरू भन्यो नि, यो दास भन्ने शब्द जब प्रयोग गरिन्छ नि यसले चेला विश्वासी जन पवित्र जन छोरा पुत्र भन्दा फरक अर्थ लाग्छ के। दास भन्नुको अर्थ चाहिँ अधिकार स्वामित्व नभएर पूरा रूपमा सुम्पिएको भन्ने अर्थ हो। बुझ्नुभयो बुझ्नु हुँदैछ? मेरो यहाँ अलिकति ब्याट्रीमा समस्या छ, एउटा गीत भजन गाउँदै गर्नु है गोपाल, माइकसिममा फेरि जोइन हुन्छ है है। एउटा गीत भजन हामी गाउँ बोलायो ती मानिसहरूले आफ्नो दासहरूलाई बोलायो, ती दास को रे त ती दास को रहेछ नि त अहिलेमा दासहरू चाहिँ को रहेछ नि त अहिले कन्सेक्रेटेड मेम्बर्सहरू अरू संसारका मानिसहरू अर्थात् नोमिनल चर्चहरू होइन तर कन्सेक्रेटेड मेम्बर्सहरूलाई नै दास भनेर भनिएको छ। अब यो दासहरूलाई चाहिँ 10 जना दासहरूलाई 10 असर्पी दियो, यो 10 असर्पीले के जनाउँछ त प्रत्येक दासलाई बराबर असर्पी एक एक असर्पी दियो। जबकि मत्ती 25 तोडाको दृष्टान्तमा चाहिँ फरक फरक तोडा दियो भनिसकेपछि यो प्रत्येक दासलाई एक एक असर्पी दिनुले के कुरा जनाउँछ होला त? भन्नु त ब्रदर अहमद, बराबर हामीले सबै सबैले बराबर के पाएका छौँ त यो कन्सेक्रेटेड वर्क अफ लाइफमा बराबर हामीले के पाएका छौँ? हजुर भन्नुभयो ब्रदर अमर मैले तपाईँलाई धेरै पहिला पनि यसको बारेमा थोरै कुरा चाहिँ जानकारी गराए जस्तो लाग्छ, विशेष गरी दुईवटा दृष्टान्तको सम्बन्धमा होइन। यो बराबर असर्पीहरू बाँडिनुले यो असर्पीले चाहिँ के जनाउन खोजिरहेको छ होला यहाँ? हजुर ओके सिस्टर रोमी, यहाँ असर्पीले चाहिँ के जनाउन खोजिरहेको छ? सिस्टर मुना सिस्टर मुनाले सुन्दै हुनुहुन्छ, यहाँ असर्पीले के जनाउन खोजिरहेको छ होला? ओके ब्रदर गोपाल
जस्टिफिकेसन
हो, धर्मीकरणलाई जनाउन खोजिरहेको छ। धर्मीकरण भन्ने कुरा चाहिँ हामी सबैले बराबर पाएका छौँ, परमेश्वरबाट हामी सित्तैमा धर्मी ठहरिएका छौँ। कसैले पनि धेरै मोल चुकाएर अथवा थोरै मोल चुकाएर अर्थात् कसैलाई धेरै कसैलाई थोरै भन्ने कुरा हुँदैन क्या धर्मीकरण। धर्मीकरण भनेको चाहिँ सबैमा बराबर हुन्छ, अर्थात् धर्मीकरणले हामीलाई सबैलाई चाहिँ एउटै सेम फुटिङमा ल्याउँछ। बुझ्नु हुँदैछ? यहाँ चाहिँ असर्पीको दृष्टान्तमा चाहिँ यो असर्पीले चाहिँ धर्मीकरणलाई जनाउँछ। बुझ्नुभयो? अब म नआउन्जेल व्यापार धन्दा गर, 13 पदमा म नआउन्जेल व्यापार धन्दा गर, म नआउन्जेल कतिन्जेलसम्म त हजुर राज्य प्राप्त गरेर, उहाँले राज्य प्राप्त गरेर नआउन्जेल उहाँ फेरि दोस्रो उपस्थितिमा नआउन्जेल चाहिँ के गर, व्यापार धन्दा गर। अनि व्यापार धन्दा गर भन्नुले के जनाउन खोजे होला त? हजुर हो, एक हिसाबले भन्ने हो भने त्यो जस्टिफाइड जस्टिफाइड ह्युम्यानिटीलाई अब हामीले कसरी प्रयोग गर्छौँ, के कुरामा प्रयोग गर्छौँ भन्ने कुरा हो व्यापार धन्दा गर भनेको चाहिँ। 14 पद, तर 14 पद पढिदिनु त।
तर उनका नागरिकहरूले उनलाई घृणा गर्दथे र उनको पछि पछि यसो भनेर प्रतिनिधि पठाए, यस व्यक्तिले हामी माथि राज्य गरेको हामी चाहँदैनौँ।
15 पद,
अनि यसो भयो, राज्य प्राप्त गरेपछि जब उनी फर्के तब उनले ती दासहरूलाई जसलाई उनले पैसा दिएका थिए हरेकले लेनदेन गरेर कति कमाएको छ सो थाहा गर्नलाई आफू कहाँ बोलाइ पठाए।
15 पदमा चाहिँ राज्य प्राप्त गरेपछि उहाँ फर्किनु भयो, राज्य प्राप्त गरेपछि उहाँ फर्किनु भयो, अर्थात् त्यो अधिकार स्वामित्व प्राप्त गरेपछि उहाँ चाहिँ उहाँको दोस्रो आगमन भयो। तब उनले ती दासहरूलाई जसलाई उनले पैसा दिएका थिए, पैसा असर्फी भनेको चाहिँ यो प्याराबलमा पाउन्डलाई जनाउन खोजिरहेको छ। पाउन्ड भनेको चाहिँ जस्टिफिकेसन हो, हरेकले लेनदेन गरेर कति कमाएको छ त्यो थाहा गर्नलाई आफू कहाँ बोलाइ पठाए, हरेकले कति कमाएको छ अर्थात् त्यो जस्टिफिकेसन जस्ट पाइसकेपछि जस्टिफाइड ह्युमेनिटीलाई कसरी प्रयोग गरेको छ त्यसको लेखाजोखा गर्न बोलाइ पठाउनु भयो। 16 पद पढ्नु त।
तब पहिलो चाहिँ यसो भन्दै आयो, हे प्रभु, तपाईँको असर्फीले अरू 10 असर्फी कमाएको छ।
त्यसको अर्थ के हो भन्दा त्यो जस्टिफाइड ह्युमेनिटी बाट त्यो पाउन्डलाई उसले राम्रोसँग युटिलाइज गरेको छ, प्रयोग गरेको छ भन्ने कुरा। 17 पद,
अनि उनले त्यसलाई भने, स्याबास असल दास, तिमी एकदम थोरैमा विश्वासयोग्य भएका हुनाले अब 10 वटा सहरहरूमाथि अधिकारी हो।
उहाँको दोस्रो उपस्थिति भइसकेपछि मात्रै अब उहाँका विश्वासयोग्य दासहरूले चाहिँ अब सहरहरूमाथि अधिकार जमाउन थाल्छन्, अर्थात् त्यसको इनाम पाउँछन् के। तपाईँले हेर्नुभयो भने यस्तै दास शब्द मत्ती 24 पनि प्रयोग भएको छ। मत्ती 24, मत्ती 24, पद पढ्नु।
कति भन्नुभयो?
मत्ती 24:46।
त्यो दास धन्य हो जसले उसका मालिकले आफू आउँदा त्यस्तै गरिरहेको भेटाउनेछन्।
दास, यहाँ पनि दास प्रयोग गरिएको नि, मालिक आफू आउँदा हो। उहाँको दोस्रो आगमन, उपस्थिति, रिटर्नमा चाहिँ उहाँले अब लेखाजोखा गर्नुहुन्छ आफ्नो दासहरूमा है। अनि 10 वटा सहरमा चाहिँ अधिकारी हो, यो चाहिँ एउटा यो प्याराबलमा चाहिँ इनाम हो है। अनि 18 पद पढ्नु त।
अनि दोस्रो पनि यसो भन्दै आयो, हे प्रभु, तपाईँको असर्फीले अरू 5 असर्फी कमाएको छ।
19 पद,
अनि उनले त्यसलाई पनि भने, तिमी पनि 5 वटा सहरमाथि अधिकारी हो।
यहाँ जस्तै 10 वटाले 10 वटा थप कमायो, 5 वटाले 5 वटा थप कमायो। यसको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि स्पिरिचुअल प्लेनमा सबै रिजरेक्ट भए तापनि उनीहरूको इनाम जुन छ नि, इनाम इनाम अर्थात् त्यो राज्यमा उनीहरूको भूमिका चाहिँ फरक फरक लेभलको हुन्छ, तहको हुन्छ भनेर देखाउन खोजिएको है। अनि 20 पद पढ्नु त।
अनि अर्को यसो भन्दै आयो, हे प्रभु, हेर्नुहोस्, तपाईँको असर यहाँ छ जुन चाहिँ मैले एउटा रुमालमा साँचेर राखेको छु।
21 पद,
किनकि म तपाईँसित डराउँथेँ, किनभने तपाईँ कठोर मानिस हुनुहुन्छ। तपाईँले जे राख्नु भएन त्यो उठाउनुहुन्छ र जे छर्नु भएन त्यसैको कटनी गर्नुहुन्छ।
यहाँ 20 र 21 हेर्ने हो भने नि एउटा त्यस्तो दास छ जुन दासले त्यो असर्फी पाएको असर्फीलाई प्रयोग गरेन है। यसले के जनाउँछ भन्दाखेरि विशेष गरी जस्टिफाइड बिलिभर्सहरू जसले जस्टिफिकेसन धर्मी ठहरिसकेका छन् त्यो धर्मीकरणलाई नि अब फर्दर सेक्रिफाइस नगरेर त्यो सेक्रिफाइसमा अगाडि नबढेको भन्ने कुरा जनाउन खोजिरहेको छ के। जस्टिफाइड त भयो होइन, जस्टिफाइड टेन्टेटिभली जस्टिफाइड भयो, तर त्यो टेन्टेटिभ जस्टिफिकेसनलाई उसले फर्दर प्रयोग गरेन, बलिदानमा अगाडि बढेन भन्नु खोज्या हो। यो बलिदानमा अगाडि बढ्न नसकेको दासलाई उहाँले के भन्नुहुन्छ? 22 पद पढ्नु त।
अनि अनि उनले त्यसलाई भने, हे दुष्ट दास, तेरै मुखद्वारा म तेरो न्याय गर्नेछु। मैले जे राखेको छैन त्यो उठाउने र जे छोडेको छैन त्यसको कटनी गर्ने कठोर मानिस म रहेछु भने तैँले जानेको रहेछस्।
यहाँ के भनिन्छ? दुष्ट शत्रु भनिएर
दुष्ट दास,
दासै हो, दास त अझै पनि दासै छ, जस्टिफाइड छ, तर दुष्ट अर्थात् चाहिँ उसले फर्दर त्यो जस्टिफाइड ह्युमेनिटी, त्यो जस्टिफिकेसन जुन चाहिँ सबैलाई बराबर दिएको थियो, त्यो जस्टिफाइड ह्युमेनिटी अर्थात् जस्टिफिकेसनलाई फर्दर सेक्रिफाइसमा डोराएन, बलिदानमा डोराएन भन्न खोजिएको उसलाई। ऊ अझै पनि दास भए पनि दुष्ट दास हो है। ऊ चाहिँ दुष्ट एक हिसाबले उसले त्यो बलिदानमा प्रयोग गरेन भन्न खोजिएको है। दास त ऊ दासै हो। यो दुष्ट दासलाई नि अरू थुप्रै प्याराबलहरूमा फरक फरक फिगरहरूमा चित्रहरूमा देखाइएको छ। जस्तै 10 कन्याको दृष्टिमा यिनीहरूलाई मूर्ख कन्याहरूको रूपमा देखाइएको छ। यसरी फरक अरू फरक प्याराबलहरूमा पनि यो दुष्ट दासको चित्र चाहिँ कोरिएको छ कि यो दुष्ट दासले चाहिँ कन्सेक्रेटेड अर्थात् जस्टिफाइड बिलिभर्सहरू धर्मी ठहरिएकाहरू पनि त्यो धर्मीकरणलाई फर्दर बलिदान सेक्रिफाइसमा प्रयोग नगरेकाहरू भन्न खोजिएको बुझ्नुभयो। 23 र 24 पढ्नु भयो।
तब मैले मेरो तब तैले मेरो पैसा ब्याङ्कमा किन राखिनस् र म आउँदा त्यसलाई ब्याज सहित लिने थिएँ। अनि उनले छेउमा उभिनेहरूलाई भने, त्यसबाट त्यो असर्पी लैजाऊ र त्यस त्यो 10 असर्पी हुनेलाई देऊ।
त्यसबाट त्यो असर्पी लैजाऊ र त्यो 10 असर्पी हुनेलाई दियो। यसबाट हामी के बुझ्छौँ भन्दाखेरि त्यो एउटा भनौँ न त्यो एउटा दास जसले चाहिँ असर्पी भएको असर्पीलाई पनि प्रयोग गरेन नि, त्यसको पनि लेखा लिएर झन बढी कमाएकोलाई दिनु दिनुहुन्छ यहाँ भन्ने अर्थमा हामीले के बुझ्छौँ भन्दाखेरि यसो क्रिस्टले भन्नुभएको छ, जससँग छ त्यसबाट, जससँग छैन त्यसबाट पनि खोसिनेछ, जससँग छैन त्यससँग जे छ त्यो पनि खोसिनेछ। हो पढिदिनु त गोपाल। मत्ती 25:29 पढ। यही लुकाको पुस्तकमा पनि छ, लुका 19:26 पद पढ्नु त।
जससँग छ त्यसलाई दिइने छ र जससँग छैन त्योसँग भएको पनि त्यसबाट लगिने छ।
यसले के बुझाउन खोजेको भन्दाखेरि सबैभन्दा ती दासहरूमा नि सबैभन्दा त्यो जस्टिफाइड ह्युमेनिटीलाई सेक्रिफाइसतिर लान आफ्नो क्षमताले भ्याएसम्म कम क्षमता भए पनि कम अवसर भए पनि त्यो सेक्रिफाइसमा डोराएन भने त्यो ह्युमेनिटी जस्टिफाइड ह्युमेनिटीलाई डोराएन नडोराएकोहरूको पनि तिनीहरूसँग पनि प्रभुले चाहिँ लेखा लिनुहुन्छ भनेर यहाँ जनाउन खोजिएको हो कि लार्जर ठुला भनौँ अझ अझ धेरै स्केलमा तहमा प्रयोग गर्नेहरूसँग मात्रै होइन कि कमभन्दा कम बलिदानको अवसरहरू पाएका ती जस्टिफाइड ह्युमेनिटी जस्टिफाइड बिलिभर्सहरूसँग पनि प्रभु येशु ख्रीष्टले चाहिँ दोस्रो आगमनमा लेखा लिनुहुन्छ भनेर यहाँ जनाउन खोजिएको। अनि मत्ती र लुकामा चाहिँ एउटा फरक के छ भन्दा लुकामा चाहिँ यहाँ सत्रहरूको कुरा गरिएको छ। त्यही लुका 19:27 पद पढ्नु त।
19:17 भन्नुभयो
27।
तर मेरा ती सत्रहरूलाई जसले मैले तिनीहरूमाथि राज्य गरेको चाहदैनन् यहाँ ल्याओ र तिनीहरूलाई मेरो सामु मार।
एकछिन है, यो पद पढ्दाखेरि नि अब ती कुलीन व्यक्तिले भनिराख्नु भएको छ ती शत्रुहरूलाई, यी शत्रुहरू चाहिँ अरू कोही नभएर 14 पदमा लेखिएको शत्रुहरू, 14 पद पढिदिनु त।
तर उनका नागरिकहरूले उनलाई घृणा गर्दथे र उनको पछि पछि यसो भनेर प्रतिनिधि पठाए, यस व्यक्तिले हामी माथि राज्य गरेको हामी चाहदैनौँ।
यिनी यिनीहरू नै यो कुलीन व्यक्ति अर्थात् येशु ख्रीष्टका शत्रुहरू हुन्। 27 मा उहाँले भन्नुभएको छ, राज्य गरेको चाहँदैनन् यहाँ ल्याओ र तिनीहरूलाई मेरो सामु मार। यसलाई हामीले साधारण शाब्दिक अर्थमा हेर्ने हो भने त यो अलि येशु ख्रीष्टले आफैले सिकाउनु भएको शिक्षा अनुसार अलिक विवादास्पद भएन र येशु ख्रीष्ट आफैले भन्नुभएको छ आफ्नो शत्रुहरूलाई प्रेम गर, होइन त्यहाँ मेरो सामु मार भन्नुको अर्थ के हो? त्यसलाई हामीले शाब्दिक अर्थमा लिनु हुँदैन। मेरो सामु मार यसको अर्थ बुझ्नलाई हामीले अरू 4-5 वटा भर्सहरू हेर्नुपर्छ। जस्तै भजन सङ्ग्रह 45:3-5 पढ्नु, भजन सङ्ग्रह 45:3-5।
हे परम सामर्थी, आफ्नो महिमा र आफ्नो प्रतापको साथ आफ्नो अवतार कम्मरमा भिन्नुहोस् अनि सत्यता, नम्रता र धार्मिकताको कारणले आफ्नो प्रतापमा सफलतापूर्वक सवारी हुनुहोस् अनि तपाईँको दाहिने हातले तपाईँका भयानक कुराहरू सिकाउनेछ।
5 पद,
राजाका शत्रुहरूको मुटुमा तपाईँका कानहरू तिखा छन्, जसले गर्दा जाति जातिका मानिसहरू तपाईँ मुनि ढल्दछन्।
यो 5 पदमा भने नि राजाका शत्रुहरूका मुटुमा तपाईँका काँडहरू तिखा छन्, यसलाई व्याख्या गर्नु त कसरी मुटुमा चाहिँ काँडहरू लाग्न, तिखा काँडहरू लाग्न सक्छ होला? बुधरम्मा राजाका शत्रुहरू है, 5 पद हामीले विशेष गरी 5 पदलाई आधार मान्नुपर्छ। लुका 19:27 बुझ्नलाई राजाका शत्रुहरू, त्यो कुलीन व्यक्ति राज्य प्राप्त गरेर राजा स्वरूप फेरि आउनु भएको छ अनि उहाँका शत्रुहरूले पहिल्यैदेखि उहाँले राज्य गरेको चाहँदैनथे। भजन सङ्ग्रह 45:5 भनेको छ, राजाका शत्रुहरूको मुटुमा तपाईँका काँडहरू तिखा छन्। कसरी राजाको शत्रुहरूको मुटुमा चाहिँ तिखा काँडहरू लाग्न सक्छ होला? भन्नु त अमर बाबु। यो भजन सङ्ग्रह 45:5 भन्नु खोजेको कुरा के हो त? साँच्चैकै तिखै तिखै काँडहरू राजाको मुटुहरूमा घुस्ने भन्ने खोजे हो त? हजुर अमर ब्रदर, लिटरल्ली राजाको मुटुहरूमा साँच्चैकै तिखा काँडहरू घोचिने हो त? हजुर होइन, त्यसो भने के हो त? हजुर
त्यो वचनको शब्दहरू हुन सक्छ।
ओके, कसैले पढिदिनु, प्रेरित 2:37 पढिदिनु त, प्रेरित 2:37।
तिनीहरूले यो सुने तब तिनीहरूको मुटु छेडियो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, हे मानिसहरू र भाइहरू हो, हामी के गरौँ?
ल यहाँ कसरी मुटु छेडियो हो तिनीहरूको? त्यहाँ बसेका अरू यहुदीहरूको मुटु कसरी छेडियो होला पत्रुसको वचनमा? सिस्टर रोनी, हजुर प्रेरित 2:37 पत्रसको वचनबाट ती यहुदीहरूको मुटु कसरी छेडियो होला त हजुर ओके ब्रदर गोपाल
अब यो साँच्चीकै फिजिकल्ली त्यो छेडेको त होइन तर त्यो वचनले छोयो वचन वचनले चाहिँ उनीहरूको हृदय छोयो भन्न खोजेको उनीहरूको मन हृदयमा लाग्यो
यो शाब्दिक अर्थ होइन अब हामीले लुका 19 यो आफ्नो शत्रु मेरा शत्रुहरूलाई मार भन्नुभयो नि दृष्टान्तमा यसको अर्थ के हो भन्दाखेरि प्रकाश 19:15 लेखिएछ कसैले पढ्नु त प्रकाश 19:15
डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ अनि उहाँले सर्वशक्तिमान परमेश्वरको भयानक विष र क्रोधको मध्यको तेल कोल कुल्ची मिल्ची गर्नुहुनेछ
हो यही कुरा नै लुका 19:27 भन्न खोजिएको हो कि जजमेन्टको कुरा गर्न खोजिएको यहाँ शाब्दिक अर्थमा मार्ने भन्न खोजिएको होइन तर ती अन्य जाति अर्थात् संसारहरूमाथि उचित समयमा जब उहाँले आफ्ना दासहरूको लेखा लिनुहुन्छ जसरी पत्रले लेख्छन् न्याय पहिला परमेश्वरको घरानाबाट सुरु हुनुपर्छ पहिला उहाँको आफ्नै दासहरूबाट लेखा लिइसकेपछि अनि त्यसपछि चाहिँ उहाँको न्याय संसारमा जान्छ संसारको उहाँले न्याय गर्नुहुन्छ भनेर यसरी शत्रुहरूलाई मार भनेर स्थानिक भाषामा प्रभु येशूले भन्नुभएको यसरी हामीले लुका 19:10 दृष्टान्त चाहिँ यसरी बुझ्नुपर्छ यो ट्यालेन्ट तोडाहरूको दृष्टान्त भन्दा फरक छ मुख्य बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि यो असर्फीले चाहिँ जस्टिफिकेसनलाई जनाउँछ बुझ्नुभयो बुझिराख्नु भएको छ यो त भयो 10 असर्फीको दृष्टान्त अब हामी तोडाहरूको दृष्टान्तमा जाऊ तोडाहरूको दृष्टान्त मत्ती 25:14-30 छ 14 पद पढिदिनु त
किनभने स्वर्गको राज्य टाढो देशको यात्रा गरिरहेको एकजना मानिस जस्तो हो जसले आफ्ना दासहरूलाई बोलाएर आफ्नो सम्पत्ति तिनीहरूलाई जिम्मा दिए
यहाँ चाहिँ स्वर्गको राज्य चाहिँ टाढो देशको यात्रा गरिरहेको एकजना मानिस जस्तो हो है यहाँ चाहिँ राज्य प्राप्त गरेर फर्किने भन्दा पनि पहिले यहाँ के भनियो भन्दाखेरि स्वर्गको राज्य चाहिँ यस्तो हुन्छ है एकजना मानिस जस्तो जसले आफ्ना दासहरूलाई बोलाएर आफ्नो आफ्ना सम्पत्ति तिनीहरूलाई जिम्मा दिए पहिले यो प्याराबलको कन्टेक्स्ट हामीले कसरी बुझ्नुपर्छ अघि जसरी लुका 19 चाहिँ यरुसलेम नजिक येशु ख्रीष्ट आफ्नो चेलाहरूसँग आउँदाखेरि चेलाहरूले चाहिँ होइन अब परमेश्वरको राज्य देखिने राज्य चाहिँ उत्तिखेरै सुरु भयो भनेर सोचेका थिए त्यो मनस्थितिलाई चिर्न उहाँले सुरुमै भन्नुभयो लुका 19 त्यो 10 असर्फीको दृष्टान्तमा उहाँले पहिल्यै भन्नुभयो कि एउटा कुलीन मानिस राज्य प्राप्त गरेर फर्कनलाई त्यति बेला राज्य प्राप्त गर्नु भएकै छैन फर्कनलाई टाढो देशमा गए एउटा त्यो चाहिँ पृष्ठभूमि हो जस्तै मत्ती 25 चाहिँ तोडाहरूको दृष्टान्तको पृष्ठभूमि हेर्ने हो भने नि उहाँले के भन्नुभएको छ भन्दा स्वर्गको राज्य यस्तो हुन्छ पहिल्यै एउटा चाहिँ रेफरेन्स के चलाउनु भएको छ भन्दा कुनै एउटा राज्य स्थापित भइसकेको राज्य यस्तो हुन्छ राज्य प्राप्त गरेर फर्किने कुरा गरिएन कि यहाँ बुझ्नु हुँदैछ स्वर्गको राज्य चाहिँ यस्तो हुन्छ है, टाढो देशमा यात्रा गरिरहेको किन यस्तो भन्नु भएको भन्दाखेरि, जस्तै यो भन्दा अगाडिको माथि हेर्ने हो भने नि 10 कन्याहरूको दृष्टान्त छ। 24 अध्यायमा हेर्ने हो भने अन्तिम दिनका चिन्हहरू, अन्तिम दिनको लक्षणहरू, चिन्हहरू छ। मत्ती 24को अन्तिम दिनको लक्षण पछि उहाँले लगत्तै तब 25 अध्यायमा भन्नुभयो तब स्वर्गको राज्य 10 जना कन्याहरू जस्तो हुनेछ। 5 पद उहाँले भन्नुभएको छ, लठ्ठ भयो निदाय। 6 पद मध्यरातमा कराएको बाणी आयो, हेर दुला यहाँ छन्। एनआइबीमा हामीले हेर्छौँ दुला यहाँ छन् आइसक्यो, कन्टेक्स्ट हो कि, उहाँ आइसक्नु भएको कन्टेक्स्टमा। अनि त्यसपछि 10-11मा ढोका थुनियो, अपर्चुनिटी क्लोज भएको ढोका थुनियो। यसको अर्थ हाई कलिङ भन्दा पनि अपर्चुनिटी क्लोज भएको। डोर अफ अपर्च्युनिटी अर्थात् हाई कलिङ नै क्लोज भएको भन्ने परिवेश छ नि यहाँ, होइन पृष्ठभूमि हो। त्यो चाहिँ अपर्च्युनिटी लगा अपर्च्युनिटी साथसाथै हाई कलिङको डोरै क्लोज हुने कुरा छ कि यहाँ हो। 13 पदमा उहाँले भन्नुहुन्छ यसकारण जागर हो, जागर रहने के गर्ने त। अनि त्यसपछि उहाँले वल्ल दृष्टान्त तोडाहरूको दृष्टान्त भन्नुहुन्छ, जागत रहने ठिक छ, होइन कुनै एउटा समय आउँछ डोर अफ अपर्च्युनिटी मात्र होइन हाई कलिङकै डोर क्लोज हुन्छ। त्यो कारणले गर्दा जागर उहाँले भन्नुभयो 13 पदमा जागत रहने, जागर रहेर के गर्ने त, गर्ने के। त्यसपछि उहाँले तोडाहरूको दृष्टान्त भन्नुहुन्छ, यसको यो तोडाहरूको परिवेशै हो पृष्ठभूमि। अनि उहाँले भन्नुहुन्छ स्वर्गको राज्य टाढा देशको यात्रा गरेको एकजना मानिस जस्तो हो जसले आफ्नो दासहरूलाई बोलायो। यहाँ पनि ता एउटा मानिस छ यसो कृष्ण हुनुहुन्छ, आफ्ना दासहरूलाई बोलाए। यहाँ पनि उहाँले अरू संसारका मानिसहरूलाई बोलाउनु भएको छैन, तर उहाँकै दासहरू कन्सेक्रेटेड मेम्बर्सहरूलाई बोलाउनु भएको छ र आफ्नो सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। यहाँ हेर्ने हो भने नि सम्पत्ति नै पहिला जिम्मा दिनुभएको कुरा छ हो हो। अनि त्यसपछि 15 पद अनि तिनले अनि 15 पद पढ्नु त,
अनि तिनले एकजनालाई 5 तोडा अर्कोलाई 2 तोडा र अर्कोलाई 1 तोडा दिए, हरेकलाई त्यसकै योग्यता अनुसार दिए, अनि तुरुन्तै तिनी यात्रामा हिँडिहाले।
अब यहाँ हरेकलाई त्यसकै योग्यता अनुसार दिए अनि तुरुन्तै तिनी यात्रामा हिँडिहाले, हरेकलाई योग्यता अनुसार दिएको तोडाले के जनाउँछ होला त भन्नु त। हरेकलाई उसकै योग्यता अनुसार दिएको तोडाले के कुरा जनाउँछ होला। अमर बदर अमर बदर हरेकलाई उसकै योग्यता अनुसार दिएको तोडाले के कुरा जनाउँछ होला। ओके ब्रदर सिस्टर रोमी हजुर के भन्नुभयो, अलिक चर्को बोलिदिनु त। अपर्चुनिटी जस्तो
लाग्छ
के सम्बन्धी अपर्चुनिटी
सर्भिस
हजुर
सर्भिस
अब प्रभुको सेवाको अपर्चुनिटीको यहाँ कुरा गरियो कि, किन यस्तो कुरा गरिएको छ भन्दाखेरि, अघि पनि मैले भने नि जति मत्ती 25मा ढोका थुनिने कुरा गरिएछ कि, त्यहाँ कुनै समयमा ढोका थुनिन्छ। यसो कृष्णले इन्टिमेट यहीँ पहिले के गरिराख्नु भएको छ, पहिले भन्दा ढोका कुनै समयमा थुनिन्छ के। त्यो कारणले गर्दा अब यहाँ चाहिँ जस्टिफाइड ह्युम्यानिटी अथवा जस्टिफिकेसन भन्दा पनि परको कुरा आयो कि, अब बलिदान गर्ने अथवा उहाँको सेवामा चाहिँ आफ्नो आफूसँग भएको प्रतिभाहरू ट्यालेन्टहरू प्रयोग गर्ने कुरा आयो। यहाँ चाहिँ त्यो जस्टिफिकेसन होइन, यहाँ चाहिँ अब ट्यालेन्टले चाहिँ अपर्च्युनिटी अफ सर्भिस लाइट जनाउँछ है। हरेकलाई त्यसकै योग्यता अनुसार दिए, यसको अर्थ के हो त बाबु गोपाल?
जसकै योग्यता अनुसार उनीहरूको मन हरेकलाई जसकै योग्यता अनुसार दिए भनेको त उनीहरूको खै विलिङनेस अनुसार हो कि,
हजुर
विलिङनेस अनुसार हो कि, विलिङनेस टु सर्भ
योग्यता अनुसार भनेको चाहिँ क्यापासिटी अनुसार भनेको, जस्तै हामी सबैको फरक फरक क्यापासिटी अपर्च्युनिटीहरू हुन्छ। जस्तै उदाहरण सिस्टर रोमीको जुन एउटा रेस्टुरेन्टमा, ब्रदर अमर र सिस्टर रोमीको जुन रेस्टुरेन्टमा चाहिँ धेरै व्यक्तिहरू ठोकिने एउटा अवसर, अवसरको लेखामा अवसर हुनसक्छ नि, त्यो चाहिँ ममा अथवा ब्रदर गोपालमा नहुनसक्छ है। अपर्च्युनिटीको कुरा गर्ने हो भने, क्यापासिटीको कुरा गर्ने हो भने, जस्तै ब्रदर गोपालले जसरी पिडिएफहरू ट्रान्सलेट गरिराख्नु भएको छ, बनाइराख्नु भएको छ, त्यो चाहिँ ब्रदर अमरमा नहुनसक्छ। बुझ्नु रहेछ? अब यो योग्यता भनेको चाहिँ एक त क्यापासिटी हो, अर्को चाहिँ अपर्च्युनिटी हो, फरक फरक हुन्छ है। पहिले यसो कसले यहाँ इन्टिमेट गर्नुभयो कि हरेक जस्टिफाइड बिलिभर्सहरूको सबै एउटै तहमा, सेम फुटिङमा जस्टिफाइड भए पनि, एउटै तहमा जस्टिफाइड भए पनि, अब त्यसपछिको सर्भिसको कुराहरूमा, सेक्रिफाइस गर्नुपर्ने कुराहरूमा चाहिँ फरक फरक दिन्छ है। क्यापासिटी अनुसार अपर्च्युनिटी, क्यापासिटी अनुसार त्यो अनुसारको अपर्च्युनिटीको डोरहरू, डोर अफ अपर्च्युनिटी पनि खोलिन्छ भन्नु खोजिएको हो। बुझ्नुभयो? अब सोह्र पददेखि हेर्ने हो भने नि, जस्तै 5 तोडा पाएकोले अरू 5 तोडा कमायो, 17 पदमा 2 तोडा पाएकोले अर्को 2 तोडा कमायो, होइन? यहाँबाट के भन्नु खोज्नु भएको यसले भन्दाखेरि, अब त्यो सानो, त्यो जतिसुकै सानो अथवा ठुलो अपर्च्युनिटी धेरै होस्, ठुलो धेरै होस्, त्यो अपर्च्युनिटीलाई चाहिँ कतिको फेथफुल्ली, विश्वासयोग्य तरिकाले प्रयोग गरिन्छ, त्यो अनुसारको इनाम हुन्छ भनेर भन्न खोज्नुभयो। जस्तै पहिलो करन्थी 4:2 यसरी लेखिएको छ, पहिलो करन्थी 4:2 पढ्नु त। पहिलो करन्थी 4:2
भण्डारीहरूमा यो कुरा हुनु परेको छ, मानिस विश्वासयोग्य पाइयोस्।
भण्डारीहरू कस्तो हुनुपर्छ?
विश्वासयोग्य
भण्डारीकै कुरा हो यहाँ। जस्तै मत्ती 25 जुन तोडाहरूको दृष्टान्त छ नि, अब स्टेवार्डसिपको कुरा आयो कि यहाँ, भण्डारेपनको कुरा आयो। यसरी आफ्नो सम्पत्ति दिनु भइसकेपछि त्यो सम्पत्तिलाई अब कसरी चलाउने, भण्डारेपन गर्ने, स्टेवार्डसिपको कुरा हो कि यहाँ है। विश्वासयोग्य हुनुपर्छ। पावले लेख्छ 16 र 17 चाहिँ भण्डारीहरू विश्वासयोग्य छन्। 18 पदमा यस्तो लेखिएको छ, 18 पद पढ्नु त।
तर जसले 1 तोडा पाएको थियो त्यसले गएर भुइँमा खन्यो र आफ्नो मालिकको पैसा लुकायो।
अब यो जसले 1 तोडा पायो भनेको छ नि, यसको अर्थ के हो भन्दाखेरि, त्यो 1 तोडा पाउनेले के जनाउँछ भन्दा, एकदमै सानो भन्दा सानो अपर्च्युनिटी पाएको त्यो पेरिफेरीलाई जनाउँछ के, त्यो सर्कमस्टेन्सलाई जनाउँछ, सानो भन्दा सानो अपर्च्युनिटी त्यसलाई पनि कसैले व्यवस्था गर्छ भने, व्यवस्था गर्छ भने। अब हेर्नु है, 20 पद पढ्नु त, पहिला 20 पद पढ्नु।
अनि 5 तोडा पाउने लागेछ भन्दै अरू 5 तोडा ल्यायो। हे प्रभु, तपाईँले मलाई 5 तोडा जिम्मा लगाउनु भएको थियो, हेर्नुहोस् ती बाहेक अरू 5 तोडा मैले कमाएको छु।
फेथफुलनेस है, फेथफुलनेस। 5 तोडा कमायो, 5 तोडा पाउने, 5 तोडा कमाएको छ, त्यसलाई के भन्नुभएको छ 21?
त्यसका मालिकले त्यसलाई भने, स्याबास असल र विश्वासयोग्य दास, तिमी थोरै कुराहरूमा विश्वासयोग्य रह्यो र म तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउनेछु, आफ्ना प्रभुको आनन्दभित्र प्रवेश गर।
यो इनामलाई हामीले लुकासँग कसरी दाजिनु पर्छ भन्दाखेरि, थोरै कुरामा विश्वासयोग्य रह्यो। दृष्टान्तमा हेर्ने हो भने, थोरै कुरा अर्थात् एउटा 5 तोडा, 5 छुट्टा छुट्टै सिक्कामा ऊ त्यति विश्वासयोग्य भयो भने, अब तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउने छु। धेरै कुरा हामीले के बुझ्छौँ भन्दाखेरि लुका 19 अध्यायको सहरमाथि भने नि त्यहाँ सहरमाथि म तिमीहरूलाई पढ्नु दिन्छु। लुका 19:17 पढ्नु त।
अनि उनले त्यसलाई भने, स्याबास असल दास, तिमी एकदम थोरैमा विश्वासयोग्य भएका हुनाले अब 10 वटा सहरमा त्यो अधिकारी हो।
कि यसरी 10 वटा सहरमाथि अधिकारी बनाइनु अघि, धेरै कुराहरूमाथि अधिकारी बनाइनु अघि, यहाँ भनेको छ नि तोडाहरूको दृष्टान्तमा चाहिँ त्यो अधिकारी बनाइनु अघि नै उहाँले के भन्नुभयो, प्रभुको आनन्दभित्र प्रवेश गर। अब यो यहाँ तोडाहरूको दृष्टान्तमा हामीले के बुझ्छौँ भन्दाखेरि, जसरी हामी अब यो ट्यालेन्ट्स र अपर्च्युनिटिजहरूलाई त्यसरी प्रयोग गर्दै जान्छौँ, वर्तमान समयमा पनि अब हामी विशेषतः त्यो रेस्ट अफ फेथ, विश्वासको आराम, त्यो प्रभुको आनन्द, जोइज अफ फेथ भित्र प्रवेश गर्छौ। अधिकारी तुलाइ त पछिको कुरा भयो क्या, बुझ्नु हुँदैछ, इनाम बुझ्नुभयो, यहाँ फरक इनाम देख्नु भएको छ। हामी अहिले नै यदि हाम्रा ट्यालेन्ट्स र अपर्च्युनिटिजहरूलाई पुरा युज गर्छौँ, युटिलाइज गर्छौँ भने अहिले नै हामी पछि धेरै कुराहरूमाथि अर्थात् सहरहरूमाथि अधिकारी बनाइनु अघि नै अहिले हामी प्रभुको आनन्दभित्र, जोइ अफ फेथ, म तिमीहरूलाई त्यो शान्ति दिन्छु, होइन मेरो आनन्द तिमीहरूमा पुरा होस् भनेर म तिमीहरूलाई कुराहरू पहिल्यै भन्नुहुन्छु, यसो कृष्णले भन्नुभयो, त्यो आनन्दभित्र, रेस्ट अफ फेथ, जोइ अफ फेथभित्र हामी अहिले नै प्रवेश गर्न सक्छौँ क्या, बुझ्नु हुँदैछ। अब 22 पदमा 2 तोडा पाउनेले पनि त्यसै भनेको छ, अनि 23 पदमा उहाँले त्यही भन्नुभयो, थोरै कुरामा विश्वास योग्य रह, तिमीलाई धेरै कुराहरूमाथि अधिकारी बनाउने छु, आफ्नो प्रभुको आनन्द भित्र प्रवेश गर। 5 तोडा 2 तोडा पाउनेलाई एउटै इनाम भन्नुभएको छ, एउटै इनाम दिनुभएको छ। 24 पद पढ्नु त। अब एक तोडा पाउनेले चाहिँ त्यो एक तोडालाई थप प्रयोग गरेको छैन, त्यही एक तोडालाई उसले लुकाएको छ, अनि कटनीको समय आयो अनि उसले एक तोडा ल्याएर त्यो मानिस अर्थात् प्रभु येशू ख्रीष्टलाई बुझायो। 26 पद।
त्यसकारण मालिकले जवाफ दिएर त्यसलाई भने, यो दुष्ट रहन्छ दास, जहाँ मैले रोपिन त्यहाँ कटनी गर्छु र जहाँ मैले छैन त्यहाँ बटुल्छु भन्ने कुरा तैँले जान्दो रहेछस्।
एकछिन है, यहाँ पनि दास भन्ने, अझै पनि ऊ दास हो तर दुष्ट मात्र होइन, अल्छे भयो कि यहाँ चाहिँ, अघि चाहिँ दुष्ट मात्रै हो, यहाँ चाहिँ अल्छे दास। किन अल्छे भन्ने कुरा गरिएको भन्दाखेरि, यहाँ चाहिँ अब अपर्च्युनिटिजको कुरा आयो क्या, त्यो अपर्च्युनिटिजलाई प्रयोग गर्ने नगर्ने सम्बन्धमा यहाँ चाहिँ अल्छे भन्ने शब्द चलाइयो। दास त दासै हो, दुष्ट पनि हो, अल्छे पनि हो, है। तपाईँहरूले हामीले के बुझ्नु पर्छ भन्दा नि, जसरी उहाँले एक तोडा र के अरे 5 तोडा र 2 तोडा पाउनेलाई इनाम दिनुभएको छ नि, यदि 5 तोडा र 2 तोडा पाउनेले पनि एक तोडाले पाएको जसरी त्यसरी नै तिनीहरूको 5 तोडा र 2 तोडा जमिन मुनि लुकाएको भयो, 5 तोडा 2 तोडा पाउनेलाई पनि यसरी नै दुष्ट र अल्छे दास भनेर भन्नुहुन्थ्यो क्या, बुझ्नु हुँदैछ, बुझिराख्नु भएको छ हजुर। यदि त्यो 5 तोडा र 2 तोडा पाउने दासहरूले पनि तिनीहरूले पाएको 5 तोडा र 2 तोडालाई 1 तोडा पाउने जस्तै जमिन मुनि लुकाएको भए, ती 5 तोडा र 2 तोडा पाउनेलाई पनि उहाँले यस्तै 26 पदकै कुराहरू भन्नुहुन्थ्यो क्या, दुष्ट र अल्छे दास, बुझ्नुहुँदैछ। यहाँ उहाँले 1 तोडा पाउने लाई दृष्टान्तमा किन एक तोडाले प्रयोग नगरेको भनेर, एक तोडा पाउनेलाई नै यसरी चाहिँ दुष्ट भनेर भन्नुको कारण चाहिँ के हो भन्दाखेरि, अब हामी जस्टिफाइड भइसकेपछि अब फर्दर नेरो वे अफ सेक्रिफाइसमा हिँडिसक्दा, अब हामीले जसरी कन्सेक्रेट गर्दा हाम्रा सबै चिजहरू हामी तपाईँलाई सुम्पिन्छौँ भनेर एउटा कन्सेक्रेसन भाव कसम खाइसकेपछि, अब हामीसँग जेसुकै छन् होइन, वेल्थ ट्यालेन्ट के अरे हेल्थ, अनि त्यसपछि तपाईँको चाहिँ इन्फ्लुएन्स मनी टाइम जेसुकै छ नि, अब यदि हामीले ती ट्यालेन्टहरूलाई अपर्च्युनिटीहरूलाई हाम्रो क्यापासिटी अनुसार प्रयोग गरेनौँ, व्यवस्था गरेनौँ भने सानो भन्दा सानो अपर्च्युनिटी पाएकाहरूलाई पनि अब उहाँले लेख लिनुहुन्छ भनेर देखाउन खोजिएको। जस्तै एउटा उदाहरण हामी हेर्न सक्छौँ भने यसु क्रिस्टको कलवरीको क्रुसको यात्रामा नि उहाँको चेलाहरू उहाँमा उहाँको क्रुस बोक्न त्यो यात्रामा थिएनन् भने तपाईँको त्यो सिमोन कोरी छ नि, उसले कम्तीमा पनि यसु क्रिस्ट सँगसँगै त्यो क्रुस बोक्ने अवसर पाएको थियो। सानो भन्दा सानो अवसरहरू, कति अवसरहरू चेलाहरू समेतले गुमाएका थिए कि। जस्तै यसु क्रिस्ट डाकुहरूको बिचमा त्यसरी टङ्ग्याइनु हुँदा एउटा डाकुले चाहिँ नराम्रो कुराहरू मात्रै गरेको थियो, अर्को डाकुले चाहिँ उहाँलाई सान्त्वनाको कुरा गरेको कुराहरू गरेको थियो। त्यहाँ त युन्ना पनि थिए, चेला युन्ना पनि थिए नि त, होइन र हजुर, चेला युन्नाले पनि त त्यो कुराहरू भन्न सक्थे नि, सक्थेन हजुर, सक्थे नि होइन। चेलाहरूले समेत त्यस्ता सानो भन्दा सानो अवसरहरू गुमाए के। हामीले विशेष गरी अब यो प्याराबलबाट हामी के सिक्नुपर्छ, प्रभुले हामीलाई के सिकाउनु खोज्नु भएको भन्दाखेरि, सानो भन्दा सानो अपर्च्युनिटीहरू पनि यदि हामीले व्यवस्था गर्छौँ भने, टाइम होस् ट्यालेन्ट होस् टाइम अथवा हेल्थ होइन इन्फ्लुएन्स वेल्थ जेसुकै छ, जेसुकै अपर्च्युनिटी, जतिसुकै सानो अपर्च्युनिटी पनि आउँछ, त्यो अपर्च्युनिटीलाई हामीले गुमाउनु हुँदैन। सानो भन्दा सानो अपर्च्युनिटी पाएकाहरूलाई अथवा सानो भन्दा सानो क्षमता भएकाहरूको पनि उहाँले झन् बढी लेखा लिनुहुन्छ भनेर बुझाउनु देखाउनु खोजिएको यहाँ, बुझ्नुहुँदैछ हजुर। यो उदाहरण त हामीले यसु क्रिस्टकै घटनाहरूबाट पनि पाउँछौँ। जस्तै यसु क्रिस्ट तपाईँको चाहिँ चेलाहरूको पाउ धुनुभयो, त्यो एउटा त एकदम हामीले एक हिसाबले भन्यो भने एकदम सानो भन्दा सानो क्यापासिटीको काम हो नि त, होइन, त्यो चेलाहरू जोसुकैले पनि गर्न सक्थे होइन। कसैको घरमा गइसकेपछि त्यो पाहुनालाई त त्यो घर धनीले चाहिँ पाउहरू धुन पर्ने, यसु क्रिस्ट आफै जो चाहिँ एउटा चाहिँ गेस्टको रूपमा भोज खान वा आफ्नै घरमा छोडेर अरूको घरमा भोज खान गइसकेपछि त उहाँ त एज अ पाहुना हो, गेस्ट हो नि त, होइन र चेलाहरू कसैले गरेनन्, चेलाहरू कसैले चाहिँ एकअर्काको पाहुहरू धोएनन्, होइन र हो। यसै यसरी हामीले यो तोडाहरूको दृष्टान्तबाट के बुझ्नुपर्छ भन्दा, जब हामी कन्सेक्रेटेड भएका छौँ, जस्टिफाइड भयो, अब नेरो वे जर्नीमा सेक्रिफाइसमा हिँड्दै गर्दा हाम्रो ट्यालेन्टहरू अनुसार हाम्रो क्यापासिटी अनुसार हामी सबैलाई प्रभु येशू ख्रीष्टले अपर्च्युनिटी डोर अफ अपर्च्युनिटी खोल्नुहुन्छ। त्यो डोर अफ अपर्च्युनिटी कतिचोटि हामीले थाहा गर्दैनौँ, याद गर्दैनौँ, एक्का राख्दैनौँ है, त्यो डोर अफ अपर्च्युनिटीहरू हामी आफैले प्रार्थनासहित चाहिँ थाहा गर्ने, डिसन गर्ने, थाहा गर्ने, देख्ने, बुझ्ने समशक्ति हामीले प्रार्थनामा याद राख्नुपर्छ, अनि प्रभुले देखाउनुहुन्छ। आगामी बाइबल स्टुडेन्ट्समा संसारभरि सबै ब्रदरहरू चाहिँ प्रचारकहरू छैनन् क्या, कसैले आफ्नो काम पछि ट्रकमा चाहिँ भोलुम्सहरूलाई चाहिँ ट्रान्सफर गरेर बिना कुनै दाम बिना कुनै आशा ठाउँ ठाउँमा पुर्याइराख्नु भएको छ, कसैले ट्रान्सलेसनको कामहरू गरिराख्नु भएको छ होइन, कसैले चाहिँ इन्टरनेट मार्फत चाहिँ यो प्रेजेन्ट ट्रुथलाई बाँड्ने काम गरिराख्नु भएको छ, कसैले पिलग्रिमेज सर्भिस डोर टु डोर सर्भिस गरिराख्नु भएको छ, सबैले आफ्नो क्षमता अनुसार त्यो तोडाहरू प्रयोग गरिराख्नु भएको छ के हो। हामीसँग पनि हरेकसँग ती तोडाहरू पक्कै पनि छ, त्यो डोर अफ अपर्च्युनिटी क्यापासिटी हामीसँग पक्कै पनि छ, त्यो अनुसार उहाँले त्यो डोर अफ अपर्च्युनिटी हामीमा खोलिदिनुहुन्छ है। हामी सानोभन्दा सानो डोर अफ अपर्च्युनिटीहरू पनि प्रयोग गर्नुपर्छ, यदि गरेन भने चाहिँ यो एउटा तोडा पाउनेलाई जस्तो कुराहरू भन्नुभएको छ त्यस्तै कुरा नै हामीमा हुन्छ। 28 पदमा अझ थप के भन्नुभयो?
यसकारण त्यसबाट त्यो तोडा ल्याऊ र जससँग 10 तोडा छन् त्यसलाई देऊ, किनभने हरेक जससँग छ उसलाई दिइनेछ र उसँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यसबाट जे त्योसँग छ त्यो पनि खोसिनेछ।
यदि त्यो अपर्च्युनिटीहरूलाई हामीले प्रयोग गरेनौँ भने त्यो अपर्च्युनिटी पनि उहाँले बन्द गर्न सक्नुहुन्छ, त्यो अपर्च्युनिटीहरूलाई दिन सक्नुहुन्छ, उहाँले अर्कोलाई खडा गर्न सक्नुहुन्छ भन्ने एउटा उदाहरण हो। यसरी हामीले तोडाहरूको दृष्टान्त अथवा प्याराबल अफ ट्यालेन्ट्स र प्याराबल अफ पाउन्ड्समा यसरी हामीले भेद छुट्याउनु पर्छ, यो फरक फरक प्याराबल्सहरू हुन्। बुझ्नुभयो? परमेश्वरले आजको वचन तोडाइमा आशिष दिनुभएको होस्। आज मैले छोटकरीमा भने विशेष गरी दुईटा प्याराबलहरू चाहिँ फरक हो भन्ने बुझाउने हेतुमा मैले दुईटा प्याराबललाई यसरी चाहिँ दाँधेको हो। तपाईँहरूले जहाँसम्म लाग्छ बुझ्नु भएको छ, तपाईँहरूले बस यति बुझ्नु कि प्याराबल अफ ट्यालेन्ट्स र प्याराबल अफ पाउन्ड्स फरक फरक कुराहरू, फरक फरक प्याराबल हो है। कसरी फरक हो? मेन मुख्य कुरा के बुझ्नु पर्यो भन्दा, प्याराबल अफ पाउन्ड्समा त्यो पाउन्डले जस्टिफिकेसनलाई जनाउँछ, धर्मीकरणलाई जनाउँछ भने प्याराबल अफ ट्यालेन्ट्स तोडाहरूको दृष्टान्त मत्ती 25 अध्यायमा चाहिँ त्यो ट्यालेन्टले चाहिँ अब डोर अफ अपर्च्युनिटी र क्यापासिटीलाई जनाउँछ, त्यो अनुसार दिएको डोर अफ अपर्च्युनिटी अवसर उहाँको सेवाको निम्ति खोलिएका डोर अफ अपर्च्युनिटीहरूलाई जनाउँछ भनेर बुझ्नु पर्यो है त। परमेश्वरले नै अझै यी प्याराबल्सहरूमा त अझै समस्या थपिदिनु भएको, तपाईँहरूको केही डाउट छ भने अन्तिममा सोध्न सक्नुहुन्छ। त्योभन्दा पहिला